ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला सैयदिल अंबियाए वल मुरसलीन, सैयदेना व नबीना व हबीबेना मुहम्मदिन व आलिही व असहाबिही अजमईन। अम्मा बादु, फ़इन खैरल किताब किताबुल्लाह व अहसनल हदी हदी मुहम्मदिन सल्लल्लाहु ताला अलैहि वसल्लम, व खैरुल उमूर अवाज़िमुहा व शर्रुल उमूर मुहदसातुहा, व कुल्लु मुहदसतिन बिदअतुन व कुल्लु बिदअतिन दलालतुन व कुल्लु दलालतिन फिन्नार। अन अब्दुल्लाह इब्न अमर इब्न अल-आस रदियल्लाहु ताला अन्हुमा क़ाल قال رسول الله صلى الله تعالى عليه وسلم الراحمون يرحمهم الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء। وبالسند المتصل منا الى الامام الهمامي ابي الحسين مسلم بن الحجاج القشيري رضي الله تعالى عنه قال حدثني ابو خيثمة زهير بن حرب قال حدثنا وكيع عن كهمس عن عبد الله بن بريدة عن يحيى بن يامر ها وحدثنا عبيد الله بن معاذ الأنبري وهذا حديث قال حدثنا أبي قال حدثنا كهمس عن بريدة عن يحيى بن يامر قال كان أول من قال في القدر بالبصر معبد الجهني فانطلقت أنا وحميد بن عبد الرحمن الهميري حاجين أو معتمرين فقلنا لو لقينا أحدا من أصحاب رسول الله صلى الله عليه وسلم فسألناه عما يقول هؤلاء في القدر فوفق لنا عبد الله بن عمر بن الخطاب رضي الله تعالى عنهما داخلا المسجد فاقتنفته أنا وصاحبي أحدنا عن يمينه والآخر عن شماله فظننت أن صاحبي سيكل الكلام إلي فقلت يا أبا عبد الرحمن إنه قد ظهر قبلنا ناس يقرؤون القرآن ويتفكرون الحديث يتفكرون العلم وذكر من شانهم وإنهم يزعمون أن لا قدر وأن الأمر عنف قال إذا لقيت أولئك فأخبرهم أني بريء منهم وإنهم براء مني والذي يحلف به عبد الله بن عمر لو أن لأحد مثل أحد ذهبا فأنفقه ما قبل الله منه حتى يؤمن بالقدر ثم قال حدثني أبي عمر بن الخطاب। ये किताब जो है सही मुस्लिम इमाम मुस्लिम इब्न हज्जाज कुशैरी रहमतुल्लाह अलैह ने इसको तरतीब दिया है और सिहा सित्ता में सेहत के अतबार से उसका मकाम दूसरा बतलाया जाता है। इन्होंने अपनी किताब की असल शुरुआत तो जो है सनद की बहस से की है। चूँकि हजरत मुहद्दिसीन के यहाँ हदीस दो चीज़ों के मजमूए का नाम है, सनद और मतन। खाली मतन ही को हदीस नहीं कहा जाता, बल्कि जिस सनद से वो हदीस हम तक पहुँची है वो सनद भी जो है हदीस का जुज करार दिया गया है। तो इसलिए सनद से मुतालिक इन्होंने पहले बात छेड़ी है। ये उनकी उनका तफर्रुद है या उनकी गोया इनफरादी शान है कि उन्होंने अपनी किताब को सनद की बात से शुरू किया। हजरत मुहद्दिसीन में ये तनहा हैं जिन्होंने अपनी किताब को इस बात से शुरू किया है। दरअसल इस्लाम के अंदर सनद की बड़ी अहमियत है और बग़ैर सनद के कोई बात कबूल नहीं की जाती। लवल इसनाद लकाल मन शाह मा शाह, कि अगर सनद न होती तो जो आदमी जो चीज़ चाहता कह देता, लेकिन चूंकि सनद का मुतालबा होता है तो वह डरता है कि भाई मैं जो बात भी कहूँगा जब उसकी सनद का मुझसे मुतालबा किया जाएगा तो मैं अगर अपनी तरफ से कह रहा हूँ तो मैं सनद पेश नहीं कर सकूँगा। तो बहरहाल ये सनद का बड़ा एहतमाम किया जाता था और बाकायदा सनद के अंदर जो रिजाल आते हैं, जो वास्ते आते हैं, उन वास्तों के मुतालिक भी हजरत मुहद्दिसीन और ائمہ رجال نے اتنی تحقیقات کے بعد ان کے حالات بھی اپنی کتابوں میں جمع کیا ہے. ایک مستقل فن ہے اسماء الرجال کا. 500,000 افراد کے حالات کو اس کے اندر جمع کیا گیا ہے, اور اس فن کو اسلام کی خصوصیات میں شمار کیا گیا ہے. کسی مذہب کو یہ سعادت اور امتیاز حاصل نہیں کہ اس کی گویا مذہبی کتابوں کو نقل کرنے والوں کے حالات کو بھی اس طرح بڑے اہتمام سے جمع کیا گیا ہو. یہ اسلام کی خصوصیت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی کوئی ایک بات جب کتاب کے اندر دیکھیں گے اور اس کے متعلق آپ سوال کریں گے کہ بھئی یہاں یہ بات حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی ہے, وہ کیسے پتا چلا, تو فوراً اس سے پہلے جو سند ہے وہ پیش کی جاتی ہے. گویا سننے والا بتلاتا ہے کہ اس سند سے یہ بات ہم تک پہنچی ہے. اب سند کے اندر بھی جن افراد کے نام آتے ہیں, رجال کے, رواد کے, تو وہ ایسا نہیں ہے یہ کوئی ایسے ہی نام گڑھ لیے گئے ہوں, بلکہ ان میں سے ہر ایک کے متعلق اسماء رجال کی کتابوں میں تفصیلات موجود ہیں, اور ہر ایک کی ایسی باتیں جو ہے تفصیل کے ساتھ نقل کی گئی ہیں جس سے ہر ایک کے لیے, پڑھنے والوں کے لیے اس بات کا اندازہ لگانا آسان ہو جاتا ہے کہ یہ جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی احادیث کو نقل کر رہے ہیں, روایت کر رہے ہیں, ان کی اس روایت کے اوپر اعتبار کیا جائے یا نہ کیا جائے. اسماء رجال کے جو ائمہ ہیں اور انہوں نے اتنی محنتیں کی کہ اس زمانے میں جب یہ علم مدون ہوا ہے تو وہ ہر ایک راوی کے حالات کی تحقیقات کے لیے باقاعدہ اس کے وطن میں, اس کی جائے پیدائش میں جاتے تھے, وہاں اس کے اعزاء سے, دوستوں سے, اس کے ملنے والوں سے, وہاں کے رہنے والوں سے اس کے متعلق تفصیل پوچھا کرتے تھے, کب پیدا ہوئے, کن لوگوں سے علم حاصل کیا, ان کے حافظے کا کیا حال تھا, ان کی دینی ثقافت کا کیا مقام تھا, ہر چیز کے متعلق. یہاں تک کہ خطیب نے ایک واقعہ لکھا ہے کہ ایک مرتبہ ایک جگہ پر اس طرح ایک راوی کی تحقیقات کے لیے گئے تو ان لوگوں نے پوچھا کہ آپ ان کے حالات اس قدر جو ہے جز رسی کے ساتھ اور تفصیل کے ساتھ کیوں معلوم کر رہے ہیں, کیا اپنی بیٹی کا کوئی رشتہ کرنا ہے؟ کہا نہیں, رشتہ نہیں کرنا ہے, چونکہ یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ارشادات کو جو نقل کیے جاتے ہیں اس کی سند میں یہ آتے ہیں. ہمیں معلوم کرنا ہے ان کے حالات کو, کیا ان کے حالات کے معلوم ہونے کے بعد یہ فیصلہ آسانی سے کیا جا سکتا ہے کہ ان کی نقل کی ہوئی حدیث کے اوپر اعتبار اور اعتماد کیا جائے یا نہیں کیا جائے. تو بہرحال یہ ایسی مذہب اسلام کی خصوصیت ہے, خود اس خصوصیت کو اور امتیاز کو مستشرقین نے بھی, حالانکہ ان کی بنیاد ہی جو ہے اسلام کے اوپر اعتراضات پر ہے, تسلیم کیا ہے کہ کسی مذہب میں یہ بات نہیں پائی جاتی. تو بہرحال امام مسلم رحمۃ اللہ علیہ نے, ویسے تو دیگر حضرات محدثین نے اپنی کتابوں کو, خاص طور پر اصحاب سیاستہ جو ہیں انہوں نے تو اپنی کتابوں کو, ان میں سے امام ابو داؤد, امام ترمذی اور امام نسائی نے اپنی کتابوں کو کتاب الطہارت سے شروع کیا کہ اسلام کے ارکان کے اندر نماز کو بڑی اہمیت حاصل ہے, اور طہارت جو ہے وہ نماز کی کنجی ہے, یا اس سے اس کو قیامت کے روز قبر میں سب سے پہلے طہارت کے متعلق سوال ہوگا, اور قیامت میں جو ہے وہ اس کے متعلق ہوگا. تو بہرحال اس لیے اہمیت کے پیش نظر طہارت سے بحث کو شروع کیا. امام بخاری رحمۃ اللہ علیہ نے وہی سے شروع کیا ہے, امام ابن ماجہ نے جو ہے اتباع سنت سے شروع کیا ہے, اور امام مسلم رحمۃ اللہ علیہ نے سند کی اہمیت کے پیش نظر سند کی بحث سے اپنی کتاب کو شروع کیا. یہ گویا ان کی انفرادی خصوصیت ہے. تو اب یہ بحث جو ہے وہ تو ایک علمی بحث ہے جو ہم اس وقت موجود حضرات کے درمیان اس میں پڑھنے کی ضرورت نہیں, اسی لیے میں نے کتاب الایمان کی پہلی روایت آپ سے پڑھوائی ہے. اب اس روایت کے اندر جو واقعہ مذکور ہے, اصل تو امام مسلم رحمۃ اللہ علیہ جو ہے تقدیر کے اوپر ایمان لانا ایسا ہی ضروری ہے جیسا دیگر چیزوں کے اوپر اس کی اہمیت کو بتلانے کے لیے یہاں اس روایت کو پیش کیا ہے. اور یہ حدیث جبریل کہلاتی ہے, اور فن حدیث مجموعہ احادیث کے اندر, ذخیرہ حدیث کے اندر اس حدیث جبریل کی بڑی اہمیت ہے. جیسے قرآن کے اندر سورہ فاتحہ کو ام الکتاب سے تعبیر کیا جاتا ہے, اسی طرح اس حدیث جبریل کو جو ہے مجموعہ احادیث کے اندر ام السنہ سے تعبیر کیا جاتا ہے. اور جس طرح سورہ فاتحہ کے متعلق کہا جاتا ہے کہ وہ سارے قرآن کے مضامین کا خلاصہ ہے. اسی طریقے سے یہ حضرت جبریل والی روایت کو پوری تمام ذخیرہ حدیث کے مضامین کا خلاصہ قرار دیا گیا ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنی حیات طیبہ میں اسلام کے جن احکام کو لوگوں تک پہنچایا بنیادی اعتبار سے ان کو تین حصوں میں تقسیم کیا گیا ہے، ایمانیات و عقائد، اور جو ہے دوسرے عبادات، اور تیسرے جو ہے وہ اس کے اندر اس میں اخلاقیات. تو اس میں ان چیزوں سے بحث کی گئی ہے، اس لیے امام مسلم رحمۃ اللہ علیہ نے کتاب الایمان کے اندر پہلے اس روایت کو خاص طور پر ذکر کیا. یہاں مسلم شریف میں یہ روایت حضرت عمر رضی اللہ تعالیٰ عنہ کی سند سے آئی ہے. شروع میں جیسا کہ آپ نے ابھی پڑھا، یہ حصہ جو یوں پیش آیا، یہ دعا راوی حدیث حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ سے اس روایت کو نقل کرتے ہیں یحییٰ ابن یعمر، وہ کہتے ہیں کہ سب سے پہلے جو ہے مسئلہ تقدیر کے اندر بحث کرنے والا بصرہ کے اندر معبد جوہنی ہے. اسلام کے اندر بعد میں بڑے گمراہ فرقے وجود میں آئے، تو یہ جو جن مسائل کی وجہ سے یہ گمراہیاں آئی ہیں ان میں ایک مسئلہ تقدیر کا ہے، اس کی بحث کو چھیڑنے کے نتیجے میں جو ہے بہت سے لوگ گمراہی کا شکار ہوئے. اور لکھا ہے حضرات محدثین و شراح نے کہ سب سے پہلا یہ مسئلہ ہے جس کی وجہ سے لوگوں کے اندر اختلاف پیدا ہوا، یہ دور صحابہ کا قصہ ہے. دوسرے مسائل وہ ہیں جو بعد میں پیش آئے ہیں. تو دور صحابہ میں ایک جماعت اس بات کی گویا قائل تھی اور یہ نظریہ رکھتی تھی کہ پہلے سے کوئی بات طے شدہ نہیں ہے، ہمارا ایمان تو تقدیر پر ہے، ہم یہ بات کہتے ہیں کہ اللہ تعالیٰ نے دنیا میں جو کچھ بھی پیش آیا ہے وہ پہلے سے اللہ تعالیٰ کی طرف سے طے کر دیا گیا ہے، اور وہ باقاعدہ لوح محفوظ کے اندر لکھ دیا گیا ہے، اور اسی کے مطابق سب کچھ پیش آ رہا ہے، اسی کو ہم تقدیر کے نام سے جانتے ہیں. تو ایک جماعت ایسی پیدا ہوئی شروع میں جو اس بات کی قائل تھی کہ تقدیر کچھ بھی نہیں ہے، جب آدمی کوئی کام کرتا ہے تو گویا اب یہ وجود میں آیا، اور نعوذ باللہ وہ یوں سمجھتے ہیں کہ اللہ کے علم میں بھی اب آیا، پہلے سے اللہ کے علم میں نہیں تھا. الامر انوفن سے اس کو تعبیر کرتے ہیں. انوف اصل تو عربی زبان میں اس چراگاہ کو کہتے ہیں جس کے اندر کسی جانور نے منہ نہ ڈالا ہو، یعنی آج تک کسی نے چرا نہ ہو، ایسی چراگاہ کو انوفن کہا جاتا ہے. تو الامر انوفن کا مطلب ان کے نزدیک یہ ہوتا ہے کہ گویا یہ واقعہ جو پیش آیا، یہ جو کچھ بھی ہوا وجود میں آیا، یہ پہلے سے اس کے متعلق کوئی فیصلہ نہیں ہوا ہے، نہ کسی کے علم میں ہے، بس یہ پہلی مرتبہ ابھی وجود میں جب آیا تب ہمارے علم میں آیا. تو یہ جماعت تھی جو تقدیر کا انکار کرتی تھی، انہی کو قدریہ سے تعبیر کیا گیا ہے. تو یہ یحییٰ ابن یعمر کہتے ہیں کہ سب سے پہلے بصرہ کے اندر مسئلہ تقدیر پر کلام کرنے والا معبد جوہنی ہے. تو کہا میں اور حمید بن عبد الرحمن ہمیری ایک مرتبہ حج یا عمرے کے لیے گئے، اور ہم نے آپس میں طے کیا کہ ہمارے اس سفر کے دوران اگر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے صحابہ میں سے کسی سے اگر ہماری ملاقات ہو جائے گی تو ہم ان سے یہ لوگ جو تقدیر کے متعلق ایسی باتیں کرتی ہیں تقدیر کے انکار اور جھٹلانے کی، ہم ان سے اس سلسلے میں سوال کریں گے. چنانچہ یہ فرماتے ہیں یحییٰ ابن یعمر کہ اتفاق کی بات اللہ تعالیٰ نے ہمارے لیے حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کو میسر فرما دیا، ان کی ہماری ملاقات ہو گئی. تو اب مسجد میں ہم داخل ہو رہے تھے اور ہماری ان سے ملاقات ہوئی، میں ان کی ایک طرف تھا، میرا ساتھی دوسری طرف تھا، اور مجھے اس بات کا یقین تھا کہ میرا ساتھی جو ہے خود پوچھنے کے بجائے بات میرے ہی حوالے کرے گا. آپس کے تعلقات اور ایک دوسرے کی مزاج شناسی کی وجہ سے آدمی اس چیز کا خود ہی فیصلہ کر لیتا ہے. تو کہا میں سمجھتا تھا کہ وہ پوچھنے کے بجائے مجھے ہی کہے گا آپ پوچھو، اسے وہ مجھے کہے اس سے پہلے ہی میں نے جو ہے حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما سے سوال کیا. انہ قد ظہر قبلنا ناس یقرؤون القرآن ویتفکرون العلم، کہ ہمارے علاقے میں کچھ لوگ ایسے نمودار ہوئے ہیں کہ جو قرآن پاک کی تلاوت کرتے ہیں، علم کو کی جستجو اور تلاش میں رہتے ہیں. وذکر من شانہ، اور ان کے سارے کچھ حالات انہوں نے حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ کے سامنے پیش کیے. وانہم یزعمون ان لا قدر وان الامر انوف، उनके मुतालिक एक बात ये इन्होंने कही जिसके मुतालिक ये तहकीक करना चाहते थे कि वो लोग ये कहते हैं कि ये जो कुछ भी दुनिया में पेश आ रहा है गोया इब्तिदाई तौर पर पेश आ रहा है, पहले से इसका कोई फैसला नहीं हुआ और पहले से इसका किसी को इल्म और पता भी नहीं है। और वो यूँ कहते हैं कि जो है अन्ना अमरा उनूफ़ून, ये मामला गोया असर नौ वजूद में आ रहा है। तो अब कहते हैं कि आप इस सिलसिले में क्या कहते हैं। चुनांचे हजरत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हुमा ने उनके इस सवाल के जवाब में उनसे कहा, पहली बात तो ये कही, देखो हजरत साहबा रिज़वानुल्लाह तआला अलैहिम अजमईन ऐसे नज़रियात और ऐसे अकायद और ऐसी बातें जो इस्लाम की तालीमात के ख़िलाफ़ हों उसके मामले में बड़े जो है सख्त हुआ करते थे, ज़रा किसी किस्म की भी रियायत देने के लिए तैयार नहीं। पहली बात तो उन्होंने ये कही कि अखबिर हूँ अन्नी बरी इज़ा लकीत उलाए का, क्या उस उन लोगों से जब तुम्हारी मुलाकात हो तो उनको बतलाना कि मैं उनसे बरी हूँ और वो मुझसे बरी, मेरा उनके साथ कोई ताल्लुक नहीं, उनका मेरे साथ कोई ताल्लुक नहीं। और फिर जो है वल्लज़ी यहलिफ़ु बिही अब्दुल्लाह इब्न उमर, उस ज़ात की कसम जिसका नाम लेकर हजरत अब्दुल्लाह इब्न उमर यानी मैं कसम खाता हूँ यानी अल्लाह ताला की कसम कि लव अन्न लिअहदिन मिस्ला उहुदिन ज़हबन फानफ़क़हू, उनमें से एक किसी के पास भी उहुद पहाड़ के बराबर सोना हो और उसको अल्लाह के रास्ते में खर्च करेगा तो माँ कबल अल्लाह मिनहु हत्ता युमिन बिल क़द्र, तो अल्लाह उसकी तरफ से इस सदक़े को कबूल नहीं करेंगे यहाँ तक के तकदीर के ऊपर ईमान लाए। तो बहरहाल तकदीर पर ईमान लाना ये ईमानियात का एक अहम जुज है, ये बतलाना चाहते हैं। जिस तरह अल्लाह पर, अल्लाह की सिफात पर, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर, रिसालत के ऊपर, क़यामत के दिन पर और दूसरी चीज़ों पर ईमान लाना ज़रूरी है, इसी तरीके से तकदीर पर ईमान लाना भी ज़रूरी है। इसी अहमियत को और उसके ज़रूरी होने को बतलाने के लिए उन्होंने ये बात कसम खा कर के कही और फिर उसके बाद उन्होंने दलील में पेश की, रिवायत पेश की कि मेरे वालिद हज़रत उमर रज़ी अल्लाह तआला ने मुझसे हदीस बयान की। क्या बड़ा वाक़या है, तफसीली बस तर्जमाई कर देता हूँ। قال بينما نحن عند رسول الله صلى الله عليه وسلم ذات يوم اذ طلع علينا رجل شديد بياض الثياب وشديد سواد الشعر لا يرى عليه اثر السفر ولا يعرفه منا احد, کہ ہم لوگ ایک مرتبہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کی خدمت کے اندر حاضر تھے کہ اچانک ایک آدمی حاضر ہوا, رجل شديد بياض الثياب, اس کے کپڑے بہت زیادہ سفید, दर्रा बराबर उसके ऊपर कोई गर्दो गुबार और मैल कुचेल नहीं था, जिससे मालूम होता है गोया कोई दूर से नहीं आ रहा है, यहीं करीब का रहने वाला है, समझाया कि नहीं। जबकि दिशा आगे फरमाते हैं और उसकी दूसरी सिफत ये बयान की शदीद सवाद इशार और जो है उसके बाल भी बड़े सियाह। उलमा ने लिखा है कि इल्म हासिल करने का ज़माना यही जवानी का ज़माना है, जब बाल सियाह हो ना उस वक्त इल्म हासिल होना चाहिए, यह ज़्यादा बेहतर तरीका है। ला युरा अलैहि असर उस सफ़र, उसके ऊपर सफ़र की कोई अलामत नज़र नहीं आती थी उस ज़माने में, सफ़र चूँकि ऊँटों घोड़ों या पैदल हुआ करता था, जब कोई आदमी कहीं दूर से आता है तो उसके कपड़े मैले कुचेले हैं, बाल बिखरे हुए हैं, का उसकी ज़ाहरी हैसियत से कोई ऐसी बात नज़र आती नहीं थी जिससे पता चला कि यह सफ़र करके आया हो। अब ज़ाहिर सफ़र की कोई अलामत नहीं है तो मकामी आदमी होगा, लेकिन लायरफ़ू मिन्ना अहदुन, हम में से कोई उसको पहचानता भी नहीं था, मालूम मकामी आदमी भी नहीं था। अल्लामा उस्मानी रहमतुल्लाह अलैह फरमाते हैं गोया उस मौके पर हज़रत जिब्रील अलैहिस्सलाम ने ऐसा अंदाज इख्तियार किया कि देखने वालों को अंधेरे में रखा जाए, यानी वो आपको अच्छी पहचान न सके। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी जब उन्होंने सवालात किए, आम तौर पर जब वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में इंसानी शक्ल के अंदर आते थे तो वो हजरत जो है दहिया इब्न खलीफा कल्बी रजी अल्लाह तआला अन्हु, एक सहाबी है जो बड़े हसीन व जमील थे, उनकी शक्लो सूरत में आते थे, लेकिन ऐसा मालूम होता है कि उस दिन उस हुलिये में नहीं आए थे, दूसरी शक्ल में आए थे, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी उनको इब्तिदान पहचान नहीं पाए। वो आए और आकर के उन्होंने जो है हत्ता जलस इलन नबी सल्लल्लाहु अलैहि वसल्लम, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास आकर इस तरह बैठ गए, फासनद रुक बताई है इला रुक बताई है, कि अपने घुटनों को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के घुटनों के साथ बिल्कुल मिला दिया। नया आदमी आकर के इस तरह हुजूर के पास बैठे, ये भी वह काबिल ताज्जुब चीज थी। और फिर वजा कफ़ई आला फ़खेदई है, पर अपनी हथेलियों को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के रानों के ऊपर रखा। बादों ने यहाँ फ़खेदई की जमीन खुद उनकी तरफ भी लौटाई है कि अपनी रान के ऊपर रखा। बहरहाल जो भी हो, और उन्होंने सवाल किया आने वाले ने, या मोहम्मद अखबिर यानी इस्लाम, या हुजूर सल्लल्लाहु अलैहि वसल्लम का जो लक़ब है या रसूल अल्लाह, उसके बजाय या मोहम्मद कहा, ताकि यूं पता चले कि ये कोई देहाती आदमी या अजनबी आदमी है जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मकाम और मर्तबे से वाकिफ नहीं है। इसलिए तो बहरहाल उन्होंने सवाल किया इस्लाम क्या है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में इरशाद फरमाया, इस्लाम यह है कि तुम इस बात की गवाही दो कि अल्लाह ताला के अलावा कोई इबादत के लायक नहीं, और ये कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। व तुकीमुस्सलाता नमाज कायम करो, तूती ज़कात ज़कात अदा करो, व तसुम रमज़ान रमज़ान के रोज़े रखो, व तहज्जुल बैत इनिस्तता इलैहि सबीला, और अगर वहाँ बैतुल्लाह जाने की तुम्हारे पास इस्तेआत है तो बैतुल्लाह का हज भी करो। काला सदक़्त, उसके जवाब में वो कहता है आपने ठीक ठीक कहा। हज़रत उमर फरमाते हैं फाजिब ना लहू यसलहू व युसद्दिकुहू, अजीब आदमी है, सवाल भी करता है और आपके जवाबात की तस्दीक भी करता है। सवाल करना तो इस बात की दलील है कि इसके मुतालिक वो कुछ जानता नहीं है। भाई कोई आदमी मुफ्ती साहब से किसी मसले के मुतालिक पूछे और जब मुफ्ती साहब मसला बताएं तो यूँ क्या ठीक है, भाई ठीक है तो उसका मतलब तो यह कि आप पहले से ही मसला जानते थे, अगर जानते ही थे तो फिर सवाल क्यों किया आपने। भैया यहाँ पर भी वही हज़रत अल्लामा उस्मानी कहते हैं, वही अंदाज लोगों को जो है अंधेरे में रखने का कि वो हकीकी तौर पर पहचान न सके कि इसराइल कौन है। तो खैर काला फाखबरीन अली ईमान, फिर दूसरा सवाल ईमान के मुतालिक किया, अंतुमिन बिल्लाह, कि तुम ईमान लाओ, तस्दीक करो अल्लाह की और उसके फरिश्तों की, उसकी किताबों की, उसके रसूलों की और आखिरत के दिन की व तुमिन बिलकद्र खैर ही व शर ही, और तकदीर के ऊपर ईमान लाओ, चाहे वह भला हो या बुरा, जो भी चीज़ पेश आती है इंसान को, चाहे वो इसके मिजाज के मुआफिक हो या उसके खिलाफ हो, सब अल्लाह ने पहले से तय की है, उस पर ईमान। बस यहाँ वो जो तकदीर पर ईमान उनके जवाब इसमें आ जाता है। तो फिर कहते हैं फसल, उन्होंने जवाब में कहा उस आदमी ने फिर ये सुन करके कहा ठीक कहा आपने। काला फाखबरीन अली ने एहसान, और फिर तीसरा सवाल ये किया कि एहसान के मुतालिक बतलाइए, तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया कि तुम अल्लाह की इबादत इस तरह करो गोया कि अल्लाह ताला को देख रहे हो, और अगर तुम को ये कैफियत हासिल नहीं कि अल्लाह को देखो तो तुम गोया फ़ैनहू यराका, तो अल्लाह ताला तो तुमको देख रहे हैं, इस इस्तेहज़ार के साथ अल्लाह की इबादत करो। काला फाखबरीन अनिल इस्लाम अनि सा, क़यामत के मुतालिक बतलाओ वो क्या कब आएगी। कामल मसूल अनहा बिआलम मिन असाइल, उसके जवाब में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिससे ये सवाल किया जा रहा है सवाल करने वाले से ज़्यादा जानता नहीं, यानी जिस तरह तुम्हें मालूम नहीं है कि क़यामत कब आएगी मुझे भी मालूम नहीं। बाद रिवायत में आता है इन्हीं हज़रत जिब्रील अलैहिस्सलाम ने एक मरतबा हज़रत ईसा अल्लाह नबियाना अलैहिस्सलाम ने जो है सवाल किया था कि क़यामत कब आएगी, तो उसके जवाब में हज़रत जिब्रील अलैहिस्सलाम ने यही जवाब दिया था मल मसूल आलमिनाइल, गोया इस जवाब से इशारा दे दिया गया कि अभी तो इस तरह का जवाब पहले दे चुके हैं। खैर काल फाखबिन या नमारा दिया कि अच्छा कब आएगी ये नहीं बतलाते, तो ये तो बतलाइए उसकी कुछ निशानियाँ क्या हैं। तो उसके जवाब में फरमाया हुजूर ने कि बानी अपने आका को जने, यानी गोया बानियों का अमल दखल इतना ज़्यादा हो जाए कि उससे जो बच्चा पैदा हो बाद में बाप के इंतकाल के बाद, हो सकता है कि वही बच्चा जो है वो बादशाह बन जाए और उसकी रैयत में जैसे और लोग हैं माँ भी उसका एक हिस्सा बन जाती है, और भी उसकी तशरीहात की गई है। वन तरल हुफात अल उरात अल आलत, और देखो तुम ऐसे लोग के जिनके पाँव में जूता नहीं है, नंगे पाँव वाले, नंगे जिस्म वाले, और जो है फ़कीर रिया शाह बकरियों के चराने वाले, या ततावलून फिल बुनियान, तामीर इमारतों को बनाने में आपस में एक दूसरे का मुकाबला कर रहे हैं, आगे बढ़ने की कोशिश कर रहे हैं। बस ये जवातीन, इसके बाद काला सुमन तला का, हजरत उमर फरमाते हैं इसके बाद वो आदमी चला गया, सुम फलबिस्तो मरियन, कुछ जमाना में ठहरा गुजरा, उसके बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे पूछा कि उमर जानते हो कुछ सवाल करने वाला कौन था, मैंने कहा अल्लाह और उसका रसूल बेहतर जानते हैं। काला इन्नहु जिब्रील अताकुम युअल्लिमुकुम दीनकुम, ये हजरत जिब्रील थे, वो इसलिए आए थे कि तुम्हारे दीन को सिखलाएं तुमको। ये गोया सुराय हदीस ने लिखा है कि अल्लाह तआला ने हजरत जिब्रील ही के जरिए से दीन की तमाम बातें हुजूर तक पहुंचाई। अब उन्हीं के जरिए से अल्लाह ताला की मशीयत ये थी कि दीन का खुलासा भी लोगों के सामने आ जाए, इसलिए अल्लाह ताला ने इनको इंसानी शक्ल में भेजा था इस तरह के सवालात के लिए। और इस वाक़े के मुतालिक लिखा है कि ये वाक़या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हयात तय्यबा के आखिरी ज़माने में पेश आया है। बात तो फरमाते हैं हज्जतुल वदा के बाद, और उसके कुछ मुद्दत के बाद ही नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हुआ। गोया आप तक जो दीन अल्लाह ताला ने आप पर भेजा था और उसके जरिए आपके जरिए से लोगों तक पहुंचाया था, उस दीन का पूरा खुलासा भी हजरत जिब्रील ही को गोया वास्ता बनाकर लोगों के सामने पेश कर दिया गया। और देखो यहाँ हजरत जिब्रील ने हुजूर फरमाते हैं वो आए थे ताकि तुमको तुम्हारा दीन सिखलाएं। अब उन्होंने तो क्या सिखलाया, वो तो सवाल किया था, जवाब तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दिए थे। उस पर उलमा लिखते हैं कि भाई सवाल भी जो है एक तरीका होता है किसी चीज को सिखलाने का, और इसीलिए अरबी में कहा जाता है सवाल और निस्फुल इल्म, सवाल जो है वो भी आधा इल्म है। उसके जरिए से भी सामने वालों को बहुत कुछ चीज़ों का उसकी सवाल कायम करते हैं, तभी तो सामने वाला जवाब देगा और उसके जवाब के नतीजे में लोगों को पता चलेगा। तो बहरहाल यहाँ इमाम मुस्लिम रहमतुल्लाह अलैह ने इसी रिवायत से अपनी किताब उल ईमान की शुरुआत की है, और इस हदीस को हजरात उलमा और मुहद्दिसीन जो हैं उम्मुस सुन्ना यानि पूरे ज़खीरे हदीस का खुलासा, जैसे सूरह फातिहा को पूरे कुरान का खुलासा करार दिया जाता है, उम्मुल किताब कहा जाता है, इसको उम्मुस सुन्ना से ताबीर किया गया है। अल्लाह तबारक तआला हम सबको जो है शरीयत और सुन्नत के मुताबिक अमल की तौफीक अता फरमाए। जी अब मैंने यह किताब ये सही मुस्लिम जो है पढ़ी है हमारे उस्ताद हजरत मुफ्ती अब्दुल गनी साहब कावी रहमतुल्लाह अलैह से, और उन्होंने सही मुस्लिम पढ़ी थी हजरत मौलाना हाफिज अब्दुलरहमान साहब अमरोही, जो बाबा अब्दुलरहमान के नाम से मशहूर थे, वो शागिर्द थे हजरत नानोती रहमतुल्लाह अलैह के, और उनको वैसे हदीस में इजाज़त थी हजरत शाह फजल रहमान साहब गंज मुरादाबादी रहमतुल्लाह अलैह से, और हजरत शाह फजल रहमान साहब गंज मुरादाबादी रहमतुल्लाह अलैह ने हदीस ली थी हजरत शाह अब्दुल अजीज साहब दहलवी से। इस माना करके हमारी ये सनद जो है हदीस के अंदर बड़ी ऊंची सनद है, सनद आली है। बहर जो हमारे पढ़ने वाले यहाँ तलबा हैं और अहले इल्म हैं, तो हदीस की जो इजाज़त जिन शराइत के साथ दी जाती है उन्हीं शराइत के साथ उनको मेरी तरफ से इजाज़त है। अल्लाह ताला हम सबको इस इल्म के पढ़ने पढ़ाने और फैलाने की तौफीक और सआदत अता फरमाए, अमल की सआदत भी अता फरमाए। और कुछ फरमाइए भाई। मैंने जब से ये किताब पढ़ी है आज तक इसको पढ़ाने की नौबत नहीं आई, पर न इस सबक के लिए किसी मुताले का मौका मिला है। मैंने माना मुसा साहब से यही कहा, मैंने कहा आपने ये सब इसको मुंतखब किया, बुखारी तो मैं पढ़ाता हूँ, वो तो उन्होंने यही बात हजरत की जो बतलाई थी कि बुखारी इफ्तिताह हो चुकी थी, ये बाकी थी, इसलिए आज करा रहे। मैंने कहा ठीक है, दुआ कर लीजिए। मैं
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु, अल्लाहुम्मा सल्लि व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आलि सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बि अददि मा तुहिब्बु व तरदा। रब्बना ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين ومهتدين غير ضالين ولا مضلين سلما لأوليائك وهربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزيننا بالعلم وأكرمنا بالتقوى وجملنا بالعافية اللهم آتنا أفضل ما تؤتي عبادك الصالحين اللهم لا تنزي منا صالح ما آتيتنا اللهم استر عوراتنا وآمن رواتنا اللهم أحسن عاقبتنا في الامور كلها واجرنا من خزي الدنيا وعذاب الاخره. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما، تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما، تیری یاد سے ہمارے دلوں کو آباد فرما، دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما، تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما. اے اللہ ابھی جن طلباء نے مسلم شریف کی شروعات کی ہے ان تمام کو علوم حدیث کی برکات ثمرات فوائد اور انوار سے مالا مال فرما، اور اس مدرسے کو اے اللہ ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی اخلاقی انتظامی تعلیمی تربیتی اصلاحی معیار کو بلند سے بلند تر فرما، اس کے قائم کرنے والوں چلانے والوں پڑھانے والوں پڑھنے والوں تعاون کرنے والوں تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما، ہر قسم کے شرور فتن آباد آفات بلیات مکارے سے اے اللہ اس مدرسے کی حفاظت فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلی پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس کو اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ ہم پر اپنا خصوصی فضل فرما دے. تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا جینا کا تائبین فلا تردنا خائبین، ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمته.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.